نصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. لذيذ بھائیو اور بہنو، اللہ تعالیٰ کے فضل و کرم سے ہم آج 14ویں پارے کے مضامین کا جائزہ لیں گے. 14ویں پارے کے اندر دو صورتیں ہیں، الحجر، سورۃ الحجر اور سورۃ النحل. تقریباً یہ دونوں صورتیں پوری کی پوری اس پارے کے اندر سمائی ہوئی ہیں. دونوں مکی صورتیں ہیں، دونوں کا زمانۂ نزول قریب ایک جیسا ہے، 11 اور 13 نبوی کے درمیان میں عرصے کے اندر نازل ہوئی ہے. اور پہلی سورت الحجر ہے، سورت الحجر، اور ہجر جو ہے یہ بھی ایک نام ہے، علامتی نام ہے، سمبولک نام ہے، اور یہ اصحاب الحجر کا اس میں چونکہ ذکر آیا ہے تو اسی سے اس لفظ کو جو پک کیا گیا ہے اور سامنے لایا گیا ہے. اگرچہ اس میں اصحاب الحجر جو ہے، جو وادی ہجر میں جو قوم آباد تھی سمود کی، تو اس کا جو ہے اس میں تذکرہ بھی موجود ہے اگرچہ، لیکن عام طور پہ جیسے ہم دیکھتے چلے آ رہے ہیں کہ صورتوں کے نام علامتی نام ہوتے ہیں محض، اور ان کا موضوع سے ضروری نہیں ہے کوئی تعلق بھی ہو. اس کا صورت کا موضوع کیا ہے؟ اس میں کفر اور انکار کرنے والوں کو بڑے ایک دردناک اور خوفناک انجام سے خبردار کیا گیا ہے کہ اگر تم اسی راستے پر چلتے رہے تو پھر ایسا ایک انجام تمہارا بالکل راستے میں جو ہے منتظر ہے. اس کے لیے پھر اس بات کو انہیں اچھی طرح سمجھانے کے لیے اور بتانے کے لیے دلائل دیے گئے، اور یہ دلائل آفاقی بھی ہیں، یعنی آفاق سے بھی، یونیورس سے بھی لیے گئے، جو انسان کے مشاہدے میں چیزیں آتی ہیں. پھر نفسی بھی ہیں، انفسی ہیں، یعنی انسان کے حوالے سے، انسان کے رویوں کے حوالے سے، انسان کی جسم کے حوالے سے، اور انسان کی جو عادات ہیں ان کے حوالے سے جو چیزیں موجود ہوتی ہیں وہ بھی، یا اس کی تخلیق ہے اس سے متعلق بھی جو ہے وہ دلائل شامل ہے. اور پھر اس کے اندر تیسرے قسم کے دلائل، تاریخی دلائل دیے، یعنی تاریخ سے بھی جو ہے وہ اس کا اثبات کیا گیا ہے کہ دیکھو جو تمہارا رویہ ہے، اس رویے پہ چلنے والوں کا انجام یہ ہوا کرتا ہے، اس پہ تاریخ شاہد ہے. تو یہ بھی جو ہے بتایا گیا ہے. پھر قانون سزا و جزا سے آخرت کی طرف بھی توجہ دلائی گئی ہے کہ اگر تم اسی راستے پر چلتے رہے، یہ جو تم جس میں تم جھٹلا رہے ہو ظاہر ہے آخرت کو، تو پھر دیکھ لو کہ جو ہے وہ یہ پہلی قوموں کا انجام ہوا ہے اور یہ تمہارے ساتھ بھی ہونا ہے. یہ اور انہیں ہلاکت کی پھر دھمکی دی گئی ہے یہ جھٹلانے والوں کو، اور پھر آپ صلی اللہ علیہ وسلم اور آپ کے ساتھیوں کو یہ جو کام ہے دعوت کا یہ جاری رکھنے کی ہدایت کی گئی. تو آپ ایک چیز دیکھ سکتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم کو جب ہدایات دی جاتی ہے ان بٹوین اور موقع بہ موقع ہر صورت کے اندر، تو دو چیزیں بہت کامن ہیں جو نبی اکرم صلی اللہ علیہ وسلم اور آپ کے توسط سے آپ کے ساتھیوں کو بھی بتائی جاتی ہیں. ایک تو آپ ہر صورت کے اندر یہ کام کیے جائیں دعوت کا، کسی صورت میں یہ کام آپ نے بند نہیں کرنا، ختم نہیں کرنا. آپ کی جتنی بھی مخالفت ہو، چاہے آپ پہ جو ہے وہ آپ کو ہی قتل کرنے کے منصوبے بنائیں، لیکن آپ نے تب بھی یہ کام کیے جانا. اور دوسری چیز جو ہے آپ تک آپ سمجھ چکے ہوں گے، جس کا ذکر ہر صورت کے اندر آیا ہے، وہ ہے کہ آپ صبر کیجئے. اب یہ جتنی چیزیں آ رہی ہیں، آپ کے سامنے آپ کو تنگ کیا جا رہا ہے، آپ کے خلاف جو ہے وہ آپ کے ساتھیوں کو زندگی تنگ کر دی گئی ہے، اس کے جواب میں آپ بس صبر کیجئے. تو یہ دو چیزیں بالکل تسلسل کے ساتھ مسلسل نبی اکرم صلی اللہ علیہ وسلم آپ کے ساتھیوں کو جو ہے بتائیں گے. پہلے صورت کے اندر قوموں کی ہلاکت کے چار اصول جو ہے وہ بیان کیے گئے ہیں، چار باتیں بتائی گئی ہیں کہ ہلاکت. پہلی بات یہ ہے کہ تمام قوموں کی ہلاکت کا ایک وقت مقرر ہے، دن مقرر ہے، اور یہ آگے پیچھے نہیں ہوتا کہ جب اللہ تعالیٰ نے یہ فیصلہ کر لیا تو پھر اللہ تعالیٰ نے اس قوم کو پھر ہلاک کر ڈالا. تو پھر جو ہے اور کسی کی طاقت اور مجال نہیں ہے کہ اس فیصلے پہ اثر انداز ہو سکے، پہلی بات یہ کی بتائی گئی ہے. تو یہ بھی اللہ تعالیٰ کی جو توحید اختیار ہے اور قدرت ہے اس کی طرف جو ہے یہ بھی اشارہ ہے کہ اللہ تعالیٰ کے فیصلوں کو بھی کوئی چیلنج نہیں کر سکتا، لیکن یہ بات ہلاکت اقوام کے سلسلے میں اندر بیان کی گئی ہے. پھر دوسرے جو بات بتائی گئی اس سلسلے میں، وہ اصحاب الحجر جو ہے، یعنی یہ سمود ہیں، یہ جو آپ کو پتا ہے کہ یہ قوم جو تھی 2500 قبل مسیح میں जब आद को जो है वो किया गया, तबाह किया गया, तो उसके बाद ये लोग जमीन में जो है वो फले फूले और इन्होंने बहुत तरक्की की और इन्होंने बड़ी शानदार टेक्नोलॉजी एक्वायर की, जिसमें ये पहाड़ों को और पहाड़ों की चट्टानों को तराश कर जो अपने घर बनाया करते थे, और अपनी दूसरी जो है वो कम्युनिटी सेंटर और पार्लियामेंट और ये सारी चीजें इन्होंने पहाड़ों को काट कर अंदर जो है जो ऐसी खूबसूरती से और बड़ी सलीके से और ये जो है बनाई थी, इनके पास इस तरह की टेक्नोलॉजी थी। तो फिर इस कौम का, और ये आपको पता है कि ये अभी पीछे बात हुई है कि ये कौम मदीने से शमाल में, अगर आप मदीने से तबूक की तरफ जाए तो रास्ते में मदाइन साले का इलाका आता है, तो ये वसी एरिया के अंदर आबाद थे। वहां से फिर ये जनूब का जो इलाका है उससे जो है उधर भी ये लोग फैले हुए थे, जो जॉर्डन के जो है जो आजकल जो जॉर्डन के अंदर आता है और जो सऊदीया के बॉर्डर से बहुत करीब है, और वो फिर वहां से आप देख सकते हैं जिन लोगों ने पैट्रा मसलन की जो है वो विजिट की है, तो ये पैट्रा उनका दारुल हुकूमत हुआ करता था, और पैट्रा में भी अभी बिल्कुल वही इसी तरह के चट्टानों को तराश किए हुए घर जो है आज भी इसी तरह मौजूद हैं जिस तरह मदीने साले के अंदर मौजूद है। तो ये एक ही इलाका उस वक्त जो है इन्हीं के अंदर जो था। तो ये कौम जो थी, तो इन्होंने जब रसूलों की तकजीब की तो फिर अल्लाह ताला ने एक बहुत जो है वो बड़ी खौफनाक चिंगाड़, जिसको कुरान ने असह्या कहा है, उसके जरिए हलाक कर दिया। और फिर अल्लाह ताला ने इरशाद फरमाया कि उनकी कमाई और टेक्नोलॉजी और उनका कुछ काम ना आया। तो ये दूसरा असूल था कि जब अल्लाह ताला हकाल हलाकत का फैसला करता है तो फिर ये दौलत और टेक्नोलॉजी और उनके बड़े जो है बड़े बड़े उनके जो लैंडमार्क्स हैं और सारी चीजें इसी तरह जो है रह जाती हैं और दुनिया के लिए फिर इबरत का सामान जो है वो बन जाती है। तीसरी जो जो बात बताई है हलाकत अकवाम के सिलसिले के अंदर, वो कौम लूत के बारे में जो है वो हुआ है कि जब उनको हलाक किया गया तो उसके मुतालिक है कि ये हमें मालूम है कि ये 2100 कबल मसीह में हजरत इब्राहिम अलैहिस्सलाम का दौर जो है, ये हजरत इब्राहिम अलैहिस्सलाम तो इराक में और फिर उसके बाद जो है वो फलस्तीन में और फिर जो अरब में मक्का के अंदर मुख्तलिफ इलाकों के अंदर हिजरत करते रहे, तो आपने जो है ये जो है बहरे मैयत के इर्द गिर्द का जो इलाका था जहाँ पे बस्तियां बात थी, तो यहाँ अपने भतीजे लूत को जो है यहाँ पे जो है अपॉइंट किया और अल्लाह ताला ने उन्हें पैगम्बर बनाया, तो एक कौम की तरफ भेजा जो हम जिन्स परस्ती में मुबतला थी। तो फिर अल्लाह ताला ने इनको पत्थरों की बारिश से इन पर की और जमीन को ऊंधा कर दिया। तो इसमें कहा गया कि लोगों के लिए इसके अंदर भी इबरत का सामान मौजूद है। और जो चौथी बात है वो है असहाबुल ऐका के बारे में, इनके बारे में भी हम दूसरी सूरतों में भी इनको देखा है। ये कौम शुएब थी, ये तकरीबन 1400 कबल मसीह के अंदर इसको हलाक किया गया और इसके बारे में कुरान ने फरमाया कि एक बड़ी जालिम कौम थी और अल्लाह ताला ने फिर इनसे तकजीब का जो है जुर्म जो था इससे इनके इंतकाम लिया। तो ये चार कौम की हलाकत के जो है उसूल बताए गए हैं। फिर आप सल्लल्लाहु अलैहि वसल्लम को और कुरान मजीद के ऊपर जो इतराजात किए जाते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम को ये मक्का वाले मजनून कहते थे और फिर कुरान का जो है वो मजाक उड़ाते थे, और तो फिर इनको जो है यहाँ पे धमकी भी दी गई हलाकत की, जो धमकी दी गई है कि तुम्हारे साथ भी अजब नहीं है कि अगर तुम इस तकजीब पे अड़े रहे तुम्हारे साथ भी वही सलूक हो जो इससे पहले हो चुके हैं लोगों के साथ। और फिर आप सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली भी दी गई है कि आपको कुछ ना बिगाड़ सकेंगे, आप अपना काम किए जाए। फिर कुरान की हवाले से जब कुरान का मजाक उड़ाया जाता था तो फिर कुरान के हवाले से भी एक बात जो है बताई गई है और वो कुरान की हिफाजत के बारे में है। और ये इंसानी तारीख का बहुत बड़ा, बल्कि कहें कि सबसे बड़ा मोजज़ा है, और जितना हैरत अंगेज है और महैयरुल अक़ूल है कि इंसानी, बल्कि इंसानी कुव्वत से मावरा है ये कि कोई इंसान ये दावा कर नहीं सकता, आज तक किसी इंसान ने अपनी किसी किताब और डॉक्यूमेंट के बारे में ये दावा किया नहीं है कि ये जो है गलतियों से पाक है, ये हमेशा रहेगा, इस पे कोई एतराज, इस पे कोई जो है इस पे से गलती ना निकाल सकेगा, इसमें से कोई इस पे डॉक्यूमेंट के अंदर जो इंटर कंट्रडिक्शन होती हैं वो इनमें से कोई पॉइंट आउट नहीं कर सकेगा। तो इतनी बड़ी अगर किताब हो जो जो है 600-700 सफात पे मुश्तमिल किताब हो और उसमें हजारों जो है हकायक बयान किए गए हों, तो तो फिर ये बिल्कुल अगर इंसानी ये काम होता तो यकीनी तौर पर बहुत ज्यादा इसके अंदर कंट्राडिक्शंस होती। तो ये जो है वो का एक दावा किया गया, उस वक्त किया गया जब आप देखें कि कोई प्रिजर्वेशन के ये जराए जो थे, कोई माइक्रोफिल्म न थी और कुछ कॉपियर्स न थे और पब्लिशिंग न थी और ये इनमें से कोई चीज ऐसी भी नहीं थी, तो फिर भी ये दावा किया गया कि नखलो नजलना जिक्रा इन्ना लहू लहाफिजून, और हम इसको अल्लाह ताला ने इसको ही नाजिल, हमने इसको नाजिल किया है, हम इसको जो है वो जो है इसको इसकी हिफाजत करेंगे। तो ये आप देख रहे हैं कि 1500 साल की तारीख इसको बिल्कुल सही साबित कर रही है। एक और साइंसी दावा भी जो है वो किया गया है, बड़ा दिलचस्प, और वो भी इसी तरह जो है वो जाहिर ऐसी हकीकतें हैं जिनको जो है वो बिल्कुल अब इंसान इनको कुछ कुछ समझने लगा है। जब इंसान का जो इल्म का इर्तिका हो रहा है और इल्म में बढ़ता जा रहा है, तो फिर कुरान के साइंस जो 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 इस तरह के मुजजात हैं उनको भी इंसान बेहतर अंदाज में जो है वो अब समझने लगा है। फरमाया कि अल्लाह ताला ने इस कुरे अर्जी पर यानी जमीन पर हर किस्म की चीजें एक खास तनाजुब से उगाई हैं। तो गोया जमीन का हर जर्रा और हर उनसर जो इसमें यहाँ पे मौजूद है, ये वजन शुदा, जिसको कुरान ने मौजून वेटेड यानी इसका वजन किया गया, इसको बिल्कुल मैयड अमाउंट के अंदर जो है ये मौजूद है। वो नाफिया मिन कुल्ल शैइन मौजून, हमने हर चीज में जो यहाँ से पैदा की है तो वो बिल्कुल जो है वो कैलकुलेटेड है और वो वेटेड है। तो ये बड़ा दिलचस्प है, आप देख सकते हैं कि ये इसी कायनात का तवाजुन है और ये तनासुब है जिसकी बरकत से इंसान की रहायश और तमद्दुन और मईशत जो है वो मुमकिन हो सकी है। वरना आप देखें कि अगर जिस तरीके से बहुत सारी चीजें जानवरों के बारे में देख लें या मसलन मछलियों के बारे में देख लें कि एक मछली जितने अंडे देती है, अगर वो सारे के सारे उनसे बच्चे निकलने और वो बड़े होने शुरू हो जाएं, तो चंद सालों के अंदर जो है वो पूरे के पूरे समुन्दर जो है वो पानी ना बचे और मछलियां जो है मछली मछली हों। और इसी तरह अगर जिस तरीके से दरख्तों की जो है वो अफजाइश होती है, मसलन आप देख लें कि रमजान के महीने के अंदर ये करोड़ों और अरबों के हिसाब से जो है ये जो गुठलियां आप देखें कि होती हैं, और अगर ये सारी जमीन में जाके उगने शुरू हो जाए तो देखें कि जमीन जो है इसके लिए इंसान के लिए जो है चलने का कोई जगह ना बचे। और यही आप दूसरे जो है आप देखेंगे जो जो जंगल जो दूसरी जगहों पे जो दरख्त होते हैं उनके जो फल होते हैं जहाँ उतारने वाला भी जहाँ पे कोई नहीं होता, वो नीचे जमीन में जाते हैं और अगर सारे के सारे निकलना शुरू कर हो जाए तो फिर देखिए कि कोई इंसान के लिए जगह ना बचे। लेकिन अल्लाह ताला, या फिर लोग मुख्तलिफ चीजें जो देखते हैं, आप देखते हैं कि एक एक बाज़ औक़ात जो है जानवर के सांप के हजारों सैकड़ों हजारों अंडे होते हैं और वो सारे बच्चे अगर पैदा होना शुरू हो जाए और सर्वाइव करना शुरू कर दें और सारे, तो थोड़े अरसे के बाद पूरी जमीन के ऊपर शायद सांप या कोई भी दूसरे जानवर इसी तरह हो जाए। लेकिन अल्लाह ताला ने सबके अंदर एक तवाजुन रखा है और तनासुब रखा है, ना दरख्त और पौधे और ना जानवर और इसी तरह दूसरे जो जो वैशी जानवर है कोई उनमें से इतना ज्यादा हो जाए कि वो पूरी इस कायनात को जमीन का तवाजुन को जो है वो बिगाड़ दे। तो ये जो जो इकोसिस्टम के अंदर तवाजुन आपको नजर आ रहा है, ये अल्लाह ताला इरशाद फरमा रहा है कि इस सिस्टम को तवाजुन को हमने जो है बरकरार कर रखा है, हमने इसको मौजू और बिल्कुल जो है सही अंदाज के अंदर कैलकुलेट करके हमने इसको जो है बराबर इसका किया हुआ है। तो ये देखिए ये ऐसा मेरे ख्याल में तो अब जो साइंस के जो ये लोग हैं ये जो दूसरे इस पे ऊपर तहकीक करते हैं, तो ये तो पूरा ईमान का एक वो लवाज ईमान का एक वो है, एक 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 आप कह लें कि एक सबूत है ईमान के लिए कि वो लोग जो इसी के ऊपर ही जो रिसर्च और तहकीक करके कि किस तरीके से अल्लाह ताला ने वाकई जो है चीजों को बड़े तवाजुन से पैदा किया। और फिर इसके साथ दूसरी बात भी इसी जैसी फरमाई कि अल्लाह अल्लाह के पास जाहिर बेहद हिसाब जो है चीजों के खजाने हैं और हर चीज के जो है बारिशों के और बाकी चीजों भी जो अल्लाह ताला देता है बेहद हिसाब खजानों, फरमाया कि अल्लाह ताला इन बेहिसाब खजानों में से एक मुकर्रर मकदार के अंदर ही चीजें नाजिल फरमाता है। वो जो है वो फरमाया कि वमा नुनज्जिलुहु इल्ला बादल इल्ला बेकदर मालूम, कि अल्लाह ताला जो है ये बिल्कुल मालूम कदर वेल नोन कैलकुलेटेड जो है नोन अमाउंट जो है चीजों की जो है जमीन के ऊपर लोगों के लिए नाजिल करता है जितनी उनकी जरूरत जो है वो होती है। تو یہ بھی بالکل ویسی ہی جو ہے، یہ اللہ تعالیٰ کی دراصل یہ باتیں اللہ تعالیٰ کی قدرت اور اس کی حکمت کے اوپر جو ہے وہ دلیل کے طور پر لائی گئی ہیں. پھر اس کے اوپر توحید کے افاقی دلائل موجود ہیں کہ آسمان زمین پہاڑوں کو پیدا کرنے والا اور بادلوں اور بارشوں کو برسانے والا اور بارشوں کے ذریعے سے پھر زمین کو زندہ کرنے والا اور اسے پھر بہت دیر کے زندگی اس کے اندر آ جاتی ہے اور پھل پھول بھی اگاتے ہیں اور اشرات بھی جو ہے اگاتے ہیں اور ساری چیزیں جو ہے اس کے اندر آ جاتی ہیں. اور اسی طرح جو ہے اللہ تعالیٰ روز قیامت پھر سب مردوں کو زندہ کرے گا. تو یہ جو ہے وہ آخرت کے اوپر بھی اور توحید کے اوپر بھی جو ہے دلائل ہے کہ آخرت میں وہ بہرحال زندہ کرے گا اور یہ زندہ کرنے والا جو ہے یہ اللہ تعالیٰ کی ذات ہے. توحید پر انفسی دلائل بھی انسان کی تخلیق سے جو ہے وہ دوبارے میں ہے کہ کس طریقے سے انسان کی تخلیق جو اس نے گارے سے کی ہے اور پھر جن انسانوں کو اور جنوں کو آزادی کا اس نے ایک اختیار دیا ہے. پھر آدم علیہ السلام کی تخلیق کا ابتدائی حصہ بھی جو ہے کہ کس طریقے سے اس نے مٹی سے ایک جیتا جاگتا انسان جو ہے بنایا جو پھر اٹھنے بیٹھنے اور چلنے لگا اور سوچنے لگا اور پھر عناصر کو مسخر کرنے لگا. اور پھر آپ دیکھیں آپ کہ آپ آج وہ امکانات کی دنیا میں کس قدر آگے بڑھنے کی صلاحیت اس نے حاصل کر لی ہے. اور یہ سارا کا سارا اللہ تعالیٰ کی قدرت کاملہ اور اس کی حکمت بالغہ کی ایک زبردست دلیل کے طور پر اس کو جو ہے وہ سامنے لایا گیا ہے. فضیلت آدم کا ذکر ہے کہ اللہ نے اس میں اپنی روح میں سے پھونکا اور ظاہر ہے پھر جب اس کا حکم دیا تو اللہ فرشتوں کو اس کے سامنے جھکنے کا تو شیطان جو ہے وہ حسد کی آگ میں بالکل جل گیا. تو یہ حسد جو ہے وہ یہ شیطان کے آپ کہہ لیں کہ اوصاف میں سے ہے اور یہ انسانوں کے لیے انتہائی تباہ کن ہے. پھر جزا و سزا کے طور پہ جزا و سزا کے جو ہے وہ تاریخی دلائل دیے گئے اور جن کا اوپر ذکر ہے چار قوموں کا انہی کا تذکرہ کیا گیا ہے جن قوموں کو ہلاک کر ڈالا گیا ہے. پھر آخر کے اندر سورت کے آخر کے اندر آپ پر استہزاء کرنے والوں اور پھر آپ صلی اللہ علیہ وسلم کو جن مشکل حالات کا سامنا تھا اس میں آپ کو تسلی دی گئی ہے اور صبر کی تلقین کی گئی ہے اور مومنین سے جو ہے وہ ان کو بھی جو ہے اسی طرح اس کی صبر کی جو ہے وہ تلقین کی گئی ہے نبی اکرم صلی اللہ علیہ وسلم کو ساتھ کے ساتھ ساتھ. دعوت کے تسلسل کی ہدایت کی گئی ہے کہ یہ مسلسل کام جاری رکھنا چاہیے. اللہ تعالیٰ کی حمد و تسبیح اور سجود کی ہدایت کی گئی ہے. اور پھر فرمایا یہ بھی کہ آخری گھڑی تک یعنی موت تک بڑی ثابت قدمی کے ساتھ اللہ تعالیٰ کی عبادت اور اللہ تعالیٰ کی اطاعت اور اس کی عبادت کا جو 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 حکم دیا گیا ہے کہ یہ جو ہے کام جاری رکھنا چاہیے. فرمایا کہ وَاعْبُدْ حَتَّى يَأْتِيَكَ الْيَقِينُ کہ جب تک یقین یعنی یہ موت نہ آ جائے اس وقت تک اپنے رب کے آگے جو عبادت میں جھکے رہیے. اس کے بعد سورہ نحل ہے سورہ نحل بھی جیسے میں نے شروع میں کہا کہ یہ بھی مکی سورت ہے اور یہ بھی جو ہے ساتھ ساتھ اسی زمانے کے اندر اتری ہے اور بلکہ اس سے بعد کا جو متصل زمانہ تھا جس میں نبی اکرم صلی اللہ علیہ وسلم اور آپ کے ساتھیوں کو اب ہجرت کی طرف ہجرت کے لیے جو ہے بھارا جا رہا تھا تو اس میں جو ہے ہجرت کی طرف ذکر بھی ہے. تو اس میں جو ہے وہ اس کا وہ اس زمانے کے اندر ہجرت مدینہ سے پہلے نازل ہوئی. نحل کا مطلب ہوتا ہے شہد کی مکھی اور اس میں چونکہ شہد کی مکھی کا ذکر ہے تو اس پہ ایک سمبولک علامتی نام کے طور پہ جو ہے وہ اس کا ذکر ہے. اس صورت کے اندر نعمتوں کا بڑی کثرت اللہ تعالیٰ کی بے شمار نعمتوں کا ذکر ہے اور اسی وجہ سے اس صورت کو صورت نام یعنی نعمتوں والی صورت بھی جو ہے کہا گیا جس میں اللہ تعالیٰ کی بے شمار نعمتوں کا ذکر کیا گیا. اور اس میں وہی آیت بھی موجود ہے جس میں اللہ تعالیٰ نے ارشاد فرمایا کہ تم یہ انسان کے اوپر اتنی نعمتیں ہم نے کی ہیں کہ اگر ان نعمتوں کو انسان گننا چاہے شمار کرنا چاہے تو شمار نہیں کر سکتا. تو اس کا مرکزی مضمون کیا ہے؟ اس کے مرکزی مضمون میں جو ہے وہ خاص طور پر یہ شرک کا ابطال کیا گیا ہے, اس کو ریفیوٹ کیا گیا ہے, توحید کا اثبات کیا گیا ہے, اس کو ثابت کیا گیا ہے. اور یہ بھی دعوت نہ ماننے کے بڑے نتائج اور عواقب ہیں ان سے ان لوگوں کو خبردار کیا گیا ہے. پھر حق کی مخالفت پر اور مزاحمت پر بلکہ جو ہے لوگوں کو سرزنش کیا گیا ہے کہ یہ تم حق کی مخالفت اور مزاحمت جو ہے یہ خالی عواقب نہیں ہے, اس کے جو ہے تمہیں اس کے اوپر بہرحال تمہیں نتائج ہیں اس کے. یہ جیسے میں نے کہا کہ اللہ تعالیٰ کی بے شمار نعمتوں کا ذکر ہے تو یہ صورت تذکیر بے آلاء اللہ، اللہ تعالیٰ کی نعمتوں کے حوالے سے تذکیر کا جو ہے یہ بہترین نمونہ ہے یہ صورت. اور ان جو ہے وہ اس کے اندر جو ہے یہ ساری جتنی نعمتوں کا ذکر کیا گیا، دراصل وہ ساری کی ساری اللہ تعالیٰ کی توحید کے دلائل کے اوپر ہیں. یعنی پہلے دو خل کے اوپر، یعنی خل کے حوالے سے دلائل ہیں مثلا، اور وہ بھی توحید کے، مثلا زمین و آسمان، اور کس طرح انسان کو ایک نطفے سے جو ہے وہ پیدا کیا ہے، اور پھر کس طریقے سے اس کو ایک جیتا جاگتا سوچنے سمجھنے والا انسان، پھر وہ مویشیوں کا خالق ہے، وہ اس نے خچر اور گدھے جو ہے وہ اور گھوڑے پیدا کیے، ان کو پیدا کیا ہے، اس نے سایوں کو تخلیق کیا ہے، پہاڑوں میں اس نے جو ہے پناہ گاہیں بنائی ہیں. اللہ کو خالق مان کر اور اس کو مطیع اور فرمانبردار ہو کر جو ہے وہ زندگی گزارو، اس پہ جو ہے وہ دلائل دی گئی کہ انسان اگر غور کرے تو پھر اس سوال کا جواب مل جائے گا کہ یہ تخلیق کرنے والا اور تخلیق نہ کرنے والا، یہ دونوں برابر نہیں ہو سکتے. یہ جان لینا چاہیے کہ جس کو مخلوق خالق بنا رکھ جس کو معبود بنا رکھا ہے وہ خالق ہے، یہ مخلوق ہے. یہ خالق اور مخلوق کے فرق کو سمجھنے کی جو ہے دعوت ہے کہ مخلوق کو خدا بنا کر اللہ کے ساتھ شرک نہ کرو، یہ جو ہے یہاں پہ بات بتائی گئی ہے. اس کے بعد توحید کے ساتھ، جو توحید خلق کے ساتھ، توحید ربوبیت کے دلائل ہیں. ربوبیت کا مطلب یہی ہے کہ اللہ تعالیٰ بطور رب تمام چیزوں کا اس کائنات کے اندر، جب وہ جو رب ہے اس کا پالنے والا ہے، ان کی ضرورتوں کا خیال رکھنے والا ہے، تو ان کی ضرورت کی جتنی بھی چیزیں اس کائنات کے اندر ان کو کسی لمحے زندگی میں موقع پر ان کو درکار ہو سکتی ہیں، تو اللہ تعالیٰ نے وہ ضرورتیں ان کی پیدا کر رکھی. تو زندگی، انسانی زندگی کو خاص طور پر جو ہے اس کی بقا کے لیے جو ہے اس زمین کے اوپر جتنی چیزیں درکار ہیں اللہ تعالیٰ نے سب کا بندوبست کر رکھا ہے. اب ذرا سا غور کر لیجئے کہ ہم زمین جو ہے سورج سے جتنے فاصلے کے اوپر ہیں، تو یہ روشنی کی وہ مقدار ہے جو انسان کو جو ہے وہ چاہیے سروائیو کرنے کے لیے. اگر ہم تھوڑے زیادہ قریب ہوتے تو پھر زندگی ممکن نہ ہوتی، اور تھوڑا دور ہوتے تو بھی ممکن نہ ہوتی. اس طریقے سے جتنی ہوا ہم کو درکار ہے اور زندہ رہنے کے لیے، جتنی آکسیجن درکار ہے وہ اسی انوائرمنٹ میں اپنے حساب سے رکھ لی ہے، جتنے ہمیں جو ہے کھانے پینے کی چیزیں درکار ہیں، جو ہمیں جو ہے انسان کی ارتقاء کے لیے جو وہ اس نے ایک لکھ دیا ہے کہ یہ انسان اس سے ارتقاء کر دے گا، اس کی ارتقاء کے لیے جو ہے معدنیات مثلاً ضرورت ہے، اس کو وہ معدنیات اس نے رکھ لی ہے. پھر اللہ تعالیٰ نے اس کو یہ عقل دی ہے، اسے سمجھ اور فہم دیا ہے تو کس طریقے سے ان کو نکال کے ان کا جو استعمال کرے. تو یہ ساری کی ساری چیزیں جو ہے، یہ جو ڈائیورسٹی ہم دیکھتے ہیں، یہ جو بارش کے بعد زمین جس طریقے سے جاگ اٹھتی ہے بالکل، اور زندگی جو ہے وہ جو جانوروں کے اندر بھی اور انسیکٹس کے اندر بھی اور پودوں کے اندر بھی ساری زندگی آ جاتی ہے، تو یہ سارے کے سارے جو ہے توحید ربوبیت کے دلائل ہیں. اور وہ بتایا گیا ہے کہ یہ سارے کے سارے کام بھی اللہ تعالیٰ نے جو ہے وہ خود پیدا کیے ہیں ان کا. پھر اس کے بعد جو ہے دو چیزوں پہ، دودھ کے اوپر جو ہے غور کرنے کی دعوت دی گئی ہے کہ کس طریقے سے اللہ تعالیٰ جانوروں کے پیٹ کے اندر سے، جہاں بالکل ایک ساتھ گوبر ہوتا ہے اور دوسری طرف خون ہوتا ہے، تو پھر ان کے درمیان سے اللہ تعالیٰ انتہائی عمدہ اور لذیذ قسم کا مشروب جو ہے وہ دودھ پیدا کرتا ہے. اور یہ دیکھیں کہ دودھ کہاں سے پیدا ہوتا ہے اور کس طرح پیدا ہوتا ہے. اس کو بالکل جب اللہ تعالیٰ نے جو ہے 1500 سال قبل اپنی اسی مقدس کتاب کے اندر جو ہے وہ لکھ دیا ہے، حالانکہ اس وقت سائنس کا علم جو ہے اتنا زیادہ ایڈوانس نہ ہوا تھا کبھی بھی کہ انسان اس کو جان سکتا کہ اس کی جو ہے وہ کیا ماہیت ہے اور اس کی کیا نوعیت ہے. پھر اس کے بعد جو ہے وہ شہد کی مکھی کے بارے میں بھی کہا گیا، یہ ایک اور سائنسی اعجاز کا ذکر ہے کہ دیکھو شاید یہ اعجاز اس لیے بھی ہے کہ یہ جو اللہ تعالیٰ نے ارشاد فرمایا ہے کہ اس کو اللہ تعالیٰ نے کہا کہ جائے وہ جو ہے پہاڑوں میں اور جو ہے مختلف انگوروں کی اور دوسری بیلوں کے اوپر اپنے گھر بنائے، اور پھر راستے طے کرے، اور پھر پھلوں کا رس چوسے، اور پھر شہد بنائے. اور تو یہ سارے جو اللہ تعالیٰ نے ذکر کیا ہے، تو تین مرتبہ اللہ تعالیٰ نے اس میں اس آیت کے اندر، آیت کے اندر تین مرتبہ جو ہے وہ فیمنن کے صیغے کے اندر مخاطب کیا ہے کہ وَتَّخِذِي كُلِي فَصْلُكِي، یہ سارے کے سارے فیمنن کے صیغے ہیں. یعنی شہد کی مکھی، یہ بھی ممکن تھا کہ ظاہر یہ اس کے اندر جو ہے وہ شہد کی مکھی کے جو ہے مسکولین کے لیے، لیکن ये बिल्कुल, ये भी अभी अभी हमें जब बहुत ज्यादा साइंस का इल्म आगे बढ़ा है और जुआलॉजी का इल्म आगे बढ़ रहा है, तो हमें पता चला है कि ये जो है वो साइंस, ये जो शहद की मक्खी की जो 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 फीमेल होती है, ये वो होती है जो शहद इस्तेमाल करती है, शहद को कलेक्ट करती है फूलों को, और फिर जो है ये रस बनाती है, और इसमें मेल का किसी किस्म का कोई जो है वो जिक्र नहीं होता। तो इस तरीके से अल्लाह ताला ने जो है ये छत्ते का डिजाइन और उसकी इंजीनियरिंग और शहद की प्रोडक्शन का निज़ाम और छत्ते का मजमू निज़ाम, ये अल्लाह ताला की कुदरत कामला के करिश्मा के तौर पर अल्लाह ताला ने इसका जो जिक्र फरमाया है। तो यकीनी तौर पर जो साहिब अकल हैं और अलबाब लोग हैं, उनके लिए इसके अंदर बहुत ज्यादा जो है वो अल्लाह ताला की निशानियां जो है मौजूद है। इसके बाद जो है वो तौहीद की तकमील के जो है वो जिक्र किया गया कि तौहीद की तकमील तब तक मुमकिन नहीं है जब तक ताहूत का इनकार नहीं किया जाए। और ताहूत का मतलब है कि हर वो कुव्वत और हर वो इंस्टीट्यूशन जो अल्लाह ताला के मुकाबले में, अल्लाह ताला के निज़ाम के मुकाबले में अपने निज़ाम की दावत दे, जो लोगों को अल्लाह ताला की इबादत की बजाय अपनी इबादत की तरफ, अपनी तरफ जो है वो बुलाए, वो ताहूत का निज़ाम है। तो फरमाया कि तौहीद के साथ साथ अल्लाह ताला की तौहीद के इनकार जो है वो इस्बात के साथ साथ ताहूत का इनकार भी जो है वो बहुत जरूरी है। फिर इनकार आखिरत की तरदीद, मरने वाले जो है दोबारा जिंदा ना होंगे, और रोज़े कयामत हर कौम के ऊपर एक गवाह जो है वो खड़ा किया जाएगा, ये बात भी जो है वो बताई गई है कि जो है वो तमाम कौमों के अंदर में से हर एक में से एक जो रसूल को जो है वो लाया जाएगा और वो उनके ऊपर जो है वो गवाही देगा। फिर इसके बाद दावत के जो आदाब बताए गए हैं बहुत सारे उनमें से, उसके बाद जो है वो हम खास तौर पर इस सूरत के अंदर कुरैशी जो क़यादत है, कुरैश की मुशरिकीना क़यादत है, और फिर उसके मुकाबले में सहाबा कराम रज़वानुल्लाह मजमईन पर मुश्तमिल नबी अकरम सल्लम की क़यादत जो है, ये जो मुस्लिम क़यादत है, इसका जो है वो फर्क बताया गया। और काफी जगहों पे कई बहुत सारी आयात के अंदर जो है कि ये एक क़यादत जो है वो मुशरिक क़यादत है और दूसरी क़यादत जो है वो मुवहिद क़यादत है, और एक वो है जो दूसरी हस्तियों से दुआ मांगती है, और एक वो है जो सिर्फ और सिर्फ अल्लाह से ही दुआ मांगते हैं, और एक वो क़यादत है जो ताग़ूत की इताअत करती है, और एक वो क़यादत है जो अल्लाह की बंदगी की इताअत करती है, और एक वो क़यादत है जो मुनकर आखरत है और दूसरे जो है वो आखरत के मानने वाले हैं, और फिर एक वो क़यादत है जो आखरत पर जो है वो दुनिया को तरजीह देती है, और दूसरी जो ऐसी क़यादत है जो दुनिया पर जो आखरत को तरजीह देती है, एक क़यादत बड़ी जालिम और जाबिर है जबकि दूसरी मजलूम है और मुजाहिद है और साबिर है और मुहाजिर है। तो ये जो है वो बात बताई गई। एक जो है मुतकब्बिर की आदत है और उसके मुकाबले जो है वो मुत्तकी मोहसिन और परहेजगार की आदत है, एक बड़ी उजरत पसंद की आदत है और एक जो है साबिर और मुतवक्किल की आदत है, एक अहद शिकन की आदत है और एक अहद की पासदारी करने वाली की आदत है। मेरे अजीज भाइयों, ये जो है ये सारी की सारी आयात है, ये करीबन कोई 25 ऐसे भी ज्यादा आयात है जो ये इस क़यादत का जो है वो कंपैरिजन किया गया है। तो असल में ये भी इंसानों के लिए दावत के लोगों को सोचना चाहिए कि जिन लीडरों के पीछे वो चलते हैं वो किस किस्म की क़यादत है, क्या ये ऐसे तो नहीं है ये बातें बनाने वाले, या क्या ऐसे तो नहीं है ये सिर्फ सब्ज बाग दिखाने वाले हैं, क्या ये ऐसे नहीं है कि ये सिर्फ इस्लाम का नाम लेने वाले हैं, इस्लाम का इनका अमली जिंदगी से कोई जो है वो बिल्कुल कोई कोई इनका ताल्लुक ही नहीं है, ऐसे तो नहीं है कि अल्फाज के हेर फेर के अंदर से ये जो है अल्फाज के हेर फेर के जरिए लोगों को धोखा देने वाले हैं, दरअसल इनका इस्लाम और उनके जो है वो जो इस्लाम के नाम और इस्लाम के निज़ाम, और इन्होंने तो इस्लाम के निज़ाम का कभी मुताला तक नहीं किया है। तो ये जो है सारी लोगों के लिए एक एक वो मौजूद है कि अपनी क़यादत को देख कर खुद अंदाजा लगाएं कि तुम्हें किस तरफ जाना चाहिए। तो ये बड़ी तफसीलन जो इसका जिक्र किया गया है। फिर इब्राहिम अलैहिस्सलाम की तरह जो है शुक्राने नेमत का मुतालबा किया गया, लोगों को बताया गया कि देखो ये जो तुम्हारे आबा अजदाद में से हजरत इब्राहिम अलैहिस्सलाम गुजरे हैं, अल्लाह ताला ने उन पर हक को वाजे कर दिया और अल्लाह ताला ने उन्हें सीधा रास्ता दिखाया, तो उसका उन्होंने शुक्राने नेमत इस तरह किया कि अपनी तमाम जिंदगी भर उसी चीज की तरफ दावत देते रहे जिस रास्ते की तरफ अल्लाह ताला ने उन्हें हिदायत दी थी, उसी हिदायत की तरफ लोगों को बुलाते रहे। तो ये बेहतरीन तरीका है शुक्राने नेमत का कि اگر اللہ نے جو نعمتیں دی ہیں اور سب سے بڑی نعمت تو ایمان کی نعمت ہے، تو اس کا شکر کا طریقہ یہ ہے کہ اللہ تعالیٰ لوگوں کو اللہ تعالیٰ کے اسی نظام کی طرف، اسی نعمت کی طرف، ہدایت کی طرف جو ہے وہ لوگوں کو بلایا جائے، یہ جو ہے ان سے مطالبہ کیا گیا ہے. اور یوں یہ سورت جو ہے وہ ختم ہوتی ہے، اور پھر اس کے بعد سورت اگلی سورت ہے غالباً سورہ بنی اسرائیل ہے. تو انشاءاللہ سورہ بنی اسرائیل اور پھر اس کے نصف کے بعد پھر سورہ الکاف ہے، تو یہ اگلے پارے کے اندر ہے. انشاءاللہ تعالی ہم کل سے 15 پارے کے باقی مضامین کا جائزہ لیں گے. واخر دعوانا الحمدللہ رب العالمین، وجزاکم اللہ خیر.